السلام على سيد الأنبياء وأشرف المرسلين شفيع المذنبين والمجرمين خاتم النبيين وإشرفه الطيبين الطاهرين المنتجبين لا سيما على الإمام المنتظر والحجة الثاني عشر ولعنة الله على أعدائه أجمعين. أما بعد، فقد قال الله العظيم في كتابه الكريم: بسم الله الرحمن الرحيم، ويؤثرون على أنفسهم ولو كان بهم خصاصة، وقال سبحانه وتعالى: إنهم يرونه بعيدا ونراه قريبا. مسائل الفقه میں غسل جنابت کے مسائل بیان کیے جا رہے تھے، اور اگرچہ آج کا یہ پہلا درس خاصے طویل وقفے کے بعد ہو رہا ہے، اس اعتبار سے موقع اور محل کا تقاضا تو یہ ہے پہلے اس طویل غیر حاضری کی کچھ وضاحت کی جائے، لیکن انشاءاللہ تقریر کے دوسرے حصے میں اس کا تبصرہ کیا جائے گا. پہلے تو فقط یہ خیال کرتے ہوئے کہ ویسے ہی اس سال یہ درس تاخیر سے شروع ہو رہا ہے، تنقیدی باتوں کا نتیجہ یہ نہ نکلے جو اہم ترین واجبات ہیں یعنی مسائل، ان کا بیان رہ جائے. بہرحال اس وقت کے جو حالات اور لوگوں کو اس درد کے بارے میں اس وقت کی جو شک ہوگا، اس کا تقاضا تو یہی ہے کہ ہم کسی بہت ہی اہم موضوع پہ گفتگو نہ کریں، لیکن بیان شروع ہو جانا چاہیے. 16 مارچ 1990 کی تاریخ وہ تھی جب غسل جنابت کے عنوان کا سلسلہ ہوا تھا، جس کا مطلب یہ ہے کہ تقریباً 7 مہینے اور 3 دن کے بعد مسائل کا آغاز دوبارہ کیا جا رہا ہے، اور اتفاق سے مسائل کا حصہ بھی اب وہ بیان ہونے والا ہے. مسائل کا حصہ بھی وہ بیان ہونے والا ہے جو شاید معلومات کے اعتبار سے تو لوگ سنیں، لیکن عملی زندگی میں اس کی ضرورت کم پیش آئے گی. تو اور بھی اچھا ہے کہ چھوٹے سے مجمع کے سامنے یہ خود حصہ مکمل ہو جائے. بات یہ ہو رہی تھی کہ ہر بالغ مرد اور عورت کو اپنی زندگی میں لامحالہ کئی مرتبہ غسل کے مسئلے سے دوچار ہونا پڑے گا، اس پر غسل کبھی واجب ہوگا کبھی مستحب. اور غسل کرنے کا جو طریقہ اسلام نے بتایا ہے وہ بھی ایک نہیں ہے بلکہ 2 طریقے ہیں. ایک کا نام ہے غسل ترتیبی اور دوسرے طریقے کا نام ہے غسل ارتماسی. غسل ترتیبی پچھلے سال بلکہ اسی سال کے ابتدائی مہینوں میں جنوری فروری مارچ میں تفصیل کے بعد اس کا طریقہ کار بیان ہو چکا ہے، پوری ڈیٹیل آ چکی ہے کہ وہ اپنے ترجیحی کس انداز سے ہوتا ہے. اس کا خلاصہ صرف یہ ہے کہ غسل ترجیحی نے بھی جسم کو پانی کے اندر لے جانا پڑتا ہے یا پانی کو جسم پہ ڈالنا پڑتا ہے، لیکن سارا جسم ایک ساتھ نہیں دھویا جاتا بلکہ ترجیح کے ساتھ. پہلے سر و گردن کو دھویا جاتا ہے، اس کے بعد جسم کے داہنے حصے کو، اور اس کے بعد جسم کے بائیں حصے کو. البتہ آیت اللہ ہے کوئی نہیں तरीके में थोड़ा सा इख्तिलाफ किया है, लेकिन उसकी तफसील दोहराने की जरूरत नहीं है। अब गुस्से तरतीबी तो तरतीबी कहते ही इसलिए है कि सारा जिसम एक साथ नहीं धोना है, बल्कि दो या तीन हिस्सों में आहिस्ता आहिस्ता करके धोना लाजिम है। तो ये बात भी जहन में रखिए कि जो इस्लामी गुस्ल है उसकी अहम तरीन चीज नियत है, तमाम इबादतों की तरह से। असल चीज जिस्म का धुलना नहीं है, असल चीज नियत है। जिस तरह से सारा दिन अगर किसी और मजबूरी की बिना पर हम खाने और पीने से रुक जाएं, कि ऐसी मसरूफियत आ गई, किसी ऐसी जगह कैद हो गए, कुछ ऐसे हालात हो गए कि दुकानें सारी बंद हैं और सारा दिन हम कुछ खा पी ना सके, तो जो रोजे की शक्ल वो तो हमको मिल गई, लेकिन उसको रोजा नहीं कहा जाएगा। या इसी तरह से गफलत में या बेअख्तियारी में हमने उसी तरह से जिस तरह नमाज पढ़ी जाती है अपने जिस्म को हरकत दी, तो चाहे कतले नमाज हमको मिल जाए लेकिन इस्लाम के एतबार से वो नमाज नहीं। या हमारे माल में जितना खुम्स वाजिब है, जो आजकल का सबसे बड़ा मसला है, 100 रूपये हमारे पास है, 20 रूपये खुम्स वाजिब है, हम 20 या 30 रूपये वैसे ही राय खुदा में दे रहे हैं, लेकिन नियत खुम्स की नहीं है, तसव्वुर भी नहीं है, तो कैसे दे रहे हैं नेकी के काम में। तो खुम्स से ज्यादा बड़ी रकम हमने दे दी, लेकिन ये खुम्स नहीं कहलाएगा। तो खुलासा यह है कि इस्लामी इबादात में जितनी अहमियत अमल की है उससे ज्यादा अहमियत उसकी नियत की है। नियत ना हो तो चाहे दिन भर फाका किया हो, चाहे बिल्कुल नमाज जैसी शक्ल सूरत बनाई हो, जिसकी वाजे मिसाल आपका 3 साल का बच्चा है जो आपको नमाज पढ़ते देखकर बिल्कुल आपके तरीके से नमाज पढ़ रहा है, लेकिन शरण उसकी नमाज नमाज नहीं मानी गई क्योंकि उसके पास नियत नहीं। हमारे जितने भी मालदार आदमी जो खुम से ज्यादा राहे खुदा में खर्च करते मगर वो मुजरिम करार पा रहे हैं, इसलिए कि उनके पास नियत खुम नहीं। यही मसला गुस्ल का, सारे जिस्म पे पानी डाल देना वो बेकार है, बेफायदा है, कोई उसका हासिल नहीं, किसी किस्म की सहारत नहीं मिलेगी जब तक इंसान के पास नियत न हो। अलबत्ता इस एक मसले का ये भी नतीजा ना निकाला जाए कि नियत को इतना अहम बना दिया जाए कि बाद अब नियत में लोग 5-5 और 10-10 और 15-15 मिनट गुजार देते हैं। हमारे कौम के साथ ये सदस्यवती और शायद आज की तकरीर के आखिर में इसका थोड़ा सा तस्करा ज्यादा वजाहत के साथ किया जाए, वो ये कि हमने से बहुत कम लोग इतदाल का ख्याल करते हैं। ज्यादातर हमारे यहां इंतहा पसंदी कि या एक सिरे पर है और या हम लोग दूसरे सिरे पे आ जाते हैं, या इस एक्सट्रीम पर है या उस एक्सट्रीम पर आ जाते हैं। मेरी कोशिश यही है कि आज की गुफ्तगू में कोई अंग्रेजी लफ्ज ना आने पाए, क्योंकि पिछले चंद सालों में लोगों ने ये कहा कि जब आप बाहर से होके आते हैं तो पहले दो दर्द ऐसे लगते हैं कि वाकई कोई इंग्लैंड ब्रिटेन तकलीफ कर रहा। तो मैं कोशिश तो बहुत कर रहा हूं, लेकिन फिर भी कुछ ऐसे लफ्ज हैं कि उर्दू का लफ्ज शायद बात को समझा ना पाए, दूसरी इंग्लिश का लफ्ज आ रहा। इंतहा पसंदी बहुत ज्यादा है, जिस तरह वो घड़ी का पेंडोलम कि एक मरतबा इस तरफ गया, अब जो उसे छोड़ा गया तो उतना ही उस तरफ जाता। हमारे यहां भी आमतौर से यही हो रहा, और इसकी एक मिसाल जिसको इरादा के लिए है कि तकलीफ के आखिर में दोहराऊं लेकिन मुख्तसरन बयान कर दूं, तकलीफ का मसला है। या तो हमारी कौम साल हा साल गुजर गए तकलीफ करने को तैयार नहीं थी, राजी नहीं थी, हाथ पैर जोड़े जा रहे थे, दरख्वास्त की जा रही थी, गुजारिशात की जा रही थी, कुरान हदीस मसाइल उलमा के फतवे, मगर वहां पे वही एक रस थी कि मैं न मानू। गुजर गए सदियां इस तरह से कि तकलीफ को मानने को तैयार नहीं, और अब जो लोगों में जोश पैदा हुआ और तकलीफ करने का शौक हुआ तो अब उसका नतीजा ये निकला कि उन चीजों में भी तकलीफ की जा रही जिसमें इस्लाम के एतबार से तकलीफ की जरूरत ही नहीं, बल्कि जिन चीजों में तकलीफ करना है ही गलत। मैं तो किसी चीज में तकलीफ करने को तैयार नहीं हूं, यहां तक के वाजिबात में भी। और जल्द या कितना जुनून सवार हुआ तकलीफ का कि हर चीज के अंदर तकलीफ जरूर की जाएगी। ज्ञान का मतलब, ज्ञान का मतलब फतवा बताना मुस्तहिद का काम है। ज्ञान हुआ या नहीं हुआ ये हर मोमिन इसके अंदर बराबर से गवाही दे सकता, चाहे वो मर्जे आला इमाम खुमैनी और आयतुल्लाह सूफी शख्सियत हो या माशरे का एक इंतहाई जाहिल किस्म का आदिल मोमिन। बहरहाल ज्ञान की गवाही, दोनों की गवाही इस्लाम के एतबार से बिल्कुल इक्वल होगी। ये नहीं कि क्योंकि मुस्तहिद आलम ने कह दिया इसलिए अब हमारे लिए जरूरी है कि हम चांद को माने और ईद मना या रोजा रखें। वो एक आम सी गवाही, जिस तरह जैद व बकर और अमर गवाही दें कि हमने चांद देखा, दिल को इत्मीनान आ गया मान लीजिए बात शक है तो न मानू। इसी तरह अगर आवाज कोई कहें कि मैंने चांद देखा, दिल को इत्मीनान आ गया तो मान लीजिए उनकी बात, इत्मीनान नहीं आया तो कोई जरूरत नहीं कि अगर भी आप तकलीफ उन्हीं की कर रहे, लेकिन जरूरी नहीं है कि आप इसी के मुताबिक अपनी ईद मनाएं और अपने वाजिबात के आवाज कुल ने कहा है कि चांद हो गया। ये इत्मीनान की बात है, तकलीफ का ये मतलब भी नहीं कि हम हर हर चीज के अंदर जहां जरूरत भी नहीं वहां भी तकलीफ के मसले को दाखिल करें। इस वक्त अमरीका में सबसे बड़ा मसला यही कि तालिबान ईमान के दरमियान कबले के मसले में एक इख्तलाफ हो गया। आगे तक किसी एक तरफ रुख करके नमाजें पढ़ी जा रही थी, आगे तक सारी मस्जिदें और कब्रिस्तान किसी एक तरफ जिला मान के बनाए गए थे, लेकिन अब मसलन आवाजों का नजरिया आ गया कि मेरे ख्याल में जिला उस तरफ नहीं है जहां सब लोग रुख किए हुए हैं, बल्कि जिला दूसरी तरफ है। यानी बहुत ही आसान सवाल, दीवार की जानब रुख करके लोग जिला मान रहे थे, अब आगे कोई ने कहा कि मेरा नजरिया ये कि जिला जुनूब की तरफ है। ये आगे कोई की जाने से जुमला है, लेकिन वही बात कि जरा भी अगर इंसान को फिका मालूम हो तो उसे ये पता चल जाएगा कि किबला किसे कहते हैं ये बताना मुस्तहिक का काम। ये किबले का मतलब है मसलन खाने काबा जिसकी तरफ रुख करके नमाज पढ़ना। रुख करना किसे कहते हैं, यानी बिल्कुल एग्जैक्ट आपको खाने काबा की तरफ होना चाहिए या ये नहीं, अंदाजन भी अगर आप खाने काबा की तरफ है चाहे थोड़ा बहुत फर्क पड़ जाए तो वो भी किबला मान लिया जाएगा। यानी बिल्कुल ठीक ठीक खाने काबा की तरफ, यानी जहां इंसान खड़ा उसके पैर से सीधी लकीर खींची जाए तो उसे जाके खाने काबा से टकराना चाहिए या नहीं, इतनी ज्यादा बारीक बीनी की जरूरत नहीं, इतना काफी है कि लोग कहें कि यह आदमी काबे की तरफ रुख करके खड़ा। ये जिम्मेदारी मस्जिद की, ये उससे पूछेंगे कि मुस्तहिद का नजरिया क्या है, लेकिन इतना बता देने के बाद अब मुस्तहिद का काम खत्म। अब कितना है किस तरफ ये हर मुकल्लफ को यानी हर मोमिन को खुद मालूम करना। आगा कोई ने कहा कि सारा अमरीका शिमाल की तरफ नमाज पढ़ रहा, मेरा ख्याल यह है कि फजला जुनूब की तरफ, या मैं ये कहता हूं कि फजला जुनूब की तरफ है। जरा से भी अगर फैसला मालूम तो पता चल जाएगा कि यह तकलीफ का मसला नहीं। और यही वजह कि जब इसके बाद दूसरा खत लिखा गया और उसने आगा कोई से कहा कि हमें तो यकीन कि सारा अमरीका जिस तरफ नमाज पढ़ रहा है वो सही, लेकिन अब मुखल्लिफ आपके, मुखल्लिफ आपके यकीन दूसरों की बात से आ रहा, तो जवाब यही आए कि वो हमारा फतवा नहीं था कि किबला किस तरफ है, वो हमारी राय थी। अगर आपको हमारी राय पे इत्मीनान हो रहा है अमल कीजिए, हमारी राय पे शक है तो आप उस तरफ रुख करके नमाज पढ़ें जहां आपको यकीन है और आप हमारी तकलीफ में रहेंगे। लेकिन ये जो रोजाना नई नई चीजें हमारे सामने निकल के आती उसी का नतीजा ये कि एक तरफ तकलीफ मानने को तैयार नहीं और एक तरफ वो तकलीफ मान रहे कि जो खुद मर्जी भी कहता है कि वाजिब नहीं, खुद मर्जी भी कहता है कि ये तकलीफ नहीं, लेकिन नहीं हम जबरदस्ती उसमें भी तकलीफ कर रहे हैं। यही सारी चीजें मसाइल फिका को न जानने का नतीजा कि या कभी एक एक्सट्रीम पर पहुंच जाते हैं या दूसरे एक्सट्रीम पर। नीयत का मसाला भी, जो अगर मसाला था आज का वो भी ऐसा ही कि या तो हमारे यहाँ नियत को कभी इतनी ज्यादा अहमियत नहीं दी गई थी, ये मैं बहुत पहले की बात कर रहा हूँ, और या उस तराजू को देख कि हमारे बुजुर्गों ने हमको नियत सिखाई तो अब उस पर इतना ज्यादा जोर दिया जाता कि और किसी जगह न सही तो नमाज जमात एक मोमिन की तराजू की वजह से सारी जमात का स्वभाव मुतासर हो जाता। एक तरह से ये बात दूसरी चीजों में तो चल जाएगी कि एक आदमी वुजू में बहुत लंबी नियत करता ये उसका अपना जाती मसाला, अगर कि उसका अपना मसाला भी क्यों, हम उस पर इतराज करेंगे कि गलती क्यों कर रहे, लेकिन ठीक है महाराज वो कह सकता कि मैं आपको नुकसान को नहीं पहुंचा रहा। एक आदमी हुजूर में बहुत लंबी नियत करता, एक आदमी नमाज खुरादा में बहुत लंबी नियत करता, लेकिन नमाज जमात में जब इंसान वो लंबी चौड़ी नियत के पीछे पड़ जाते तो अब मसाला उसका जाती नहीं रहता, उसकी वजह से सारी नमाज जमात मुतासर हो जाती। वो हदीस तो मैंने अक्सर आपको सुनाई कि जब सिर्फ इतनी सी बात किसी ने रसूल से की थी कि अल्लाह के रसूल इमाम जमात नमाज शुरू कर चुका और अब जरा देर से जमात में शरीक होती तो पैगंबर इस्लाम ने यह फरमाया कि अगर एक पूरा पहाड़ सोने का बन जाए और तुम उसे राह खुदा में सदका कर दो तो वो सवाब तुमको नहीं मिलेगा, जमात का वो सवाब जो बिल्कुल शुरू से जमात में शरीक होने का सवाब है। अगर आप तकबीरतुल इहराम उस वक्त जब एक जमात इज्जात नाबूद व इज्जात नस्तईन पढ़ रहा तो इसी एतबार से आपकी नमाज जमात होगी लेकिन आप सवाब से महरूम हो, इसके मुकाबले में अगर मालिक यौम दीन पे आप अल्लाह अकबर कहते सवाब और बढ़ जाते और अगर आप अर-रहमान रहीम के ऊपर एक नमाज के साथ हो जाती सवाब और बढ़ जाते और अगर आप अल्हम्दुलिल्लाह रब्बिल आलमीन में एक नमाज के साथ अल्लाह अकबर कहते सवाब और बढ़ जाते और अगर आप बिस्मिल्लाह रहमान रहीम कहते वक्त अपना अल्लाह अकबर कह देते सवाब और बढ़ जाते और अगर एक नमाज के अल्लाह अकबर कहने के बाद और बिस्मिल्लाह शुरू करने से पहले अपने अल्लाह अकबर कहते जमात की शमूलियत इख्तियार कर इसका सवाब इतना कि पैगंबर ने कहा कि सोने का पहाड़ रहा है खुदा ने सत्कार किया जाए तो वो सवाब नहीं मिल सकता। लेकिन वही नियत के मसले की बिना पर कि लोग नियत बांधते हैं और पता नहीं किस चीज से बांधते हैं कि 15 मिनट 10 मिनट 5 मिनट 1 मिनट आधा मिनट उनका निकल जाता जबकि इस मजमे में आने वाले हर एक शख्स को पता कि नियत कितनी आसान चीज। तो खैर बात यह हो रही थी कि हो सके नियत के साथ होना लाजिम, बगैर नियत 10 मरतबा भी इंसान अपने आप को नहला ले धो ले कुछ भी कर ले वो गुस्ल नहीं माना गया, लेकिन नियत तो वही जो आपने इससे पहले सुना कि दिल के ख्याल का नाम है। अब अगर नियत है तो गुस्ल माना जाए और नियत नहीं है तो गुस्ल नहीं माना जाए और यही उस परेशानी का भी हल है जो आप लोगों को तो नहीं है लेकिन बाद गुस्ल करने वालों को एक परेशानी ये भी होती है और ये जो मैं कह रहा हूँ ये हकीकत हकीकत किन मानो कि महाराज कभी मेरा भी बचपना था उस वक्त मैं खुद इस मसले में मुब्तला रह चुका हूँ। गलत मसाइल सिखाने वाले इतना मसला पैदा करते हैं कुछ लोगों के लिए उसकी मैं कोई और मिसाल क्यों अपनी मिसाल दे दूँ। बहुत बचपने से नमाज की आदत लेकिन बीच में 2 साल ऐसे गुजरे कि नमाज नहीं पढ़ सका, ये बात मैं कर रहा हूँ 8वें और 9वें साल की सिर्फ इसलिए कि किसी मसाला बताने वाले ने एक ऐसा मसाला बताया कि उस उम्र में मैं काबिल न था कि उस मसाले पे अमल करता और यही मसाला बाद लोगों को गुस्ल के बारे में बताया जाता है। मुझे क्या मसाला बताया गया, मुझे मसाला बताया गया था कि जिस वक्त वुज़ू में आप हाथ धोते तो कोहनी से लेके उंगलियों के नाखून तक हाथ धोना, मकान में कोई किराएदार है अपने आप को अल्लामा जहर और मुस्तहद आलम समझने वाले उन्होंने एक दिन पकड़ लिया और गलती करते हुए कपड़ा बहुत उनके और फिर वो मसाला बताया। उस वक्त मेरा भी बचपना हर आदमी की बात पे भरोसा हो जाता, उन्होंने कहा कि गुस्ल में ये लाजिम कि कोहनी तक आपका हाथ धुलना चाहिए, अगर कोहनी से नीचे आपने हाथ धोया कोहनी बगैर पानी के रह गई तो वुज़ू बातें खरीदे तो मालूम, लेकिन उन्होंने ये कहा कि किताब में लिखा है कि कोहनी से उंगलियों के नाखून तक धोना तो कोहनी से जरा ऊपर भी अगर पानी चला गया तब भी आपका वजू बाकी है। इस तरह से आपको वजू करना कि न कोहनी से ऊपर पानी जाए न कोहनी के नीचे से पानी शुरू, क्योंकि किताब में लिखता है कोहनी से नाखून तक धोना, कोहनी से ऊपर चला गया तब भी आपने शरीयत के हुक्म से तजावुज किया, कोहनी से नीचे आपने धोया तब भी आपने नामुकम्मल हुक्म किया। बहुत मैंने मस्ती काफी प्रैक्टिस की लेकिन न उस काबिल न उस वक्त था और न आज कि कोहनी पे इस तरह पानी डाला जाए कि जहां कोहनी शुरू हो रही। एक तो यही पहचानना बड़ा मुश्किल था कि कोहनी कौन सा वो कोहनी है जिसको ये कहा जाएगा कि यहाँ कोहनी शुरू हो रही, उससे जरा सा भी पानी ऊपर न जाए उससे जरा सा भी पानी नीचे न आए, एक नामुमकिन चीज। चुनाव जब ये इतमान हो गए कि ऐसा गुस्ल को मैं कर ऐसा वजू को मैं कर ही नहीं सकता तो बस इसके बाद वजू नहीं कर सकता तो नमाज पढ़ना तो बिल्कुल बेकार, ये तो तमाम उलमा कहते आ रहे थे कि बगैर वजू के नमाजें बिल्कुल बाकी, ये मसाला बताया गया और इसी मसले की एक मिसाल अभी भी पाई जाती, बल्कि अफ्रीका में तो इस पर बड़े झगड़े भी इस वक्त हो रहे हैं। इसी की एक मिसाल है, इतना कोई तकलीफ मसला नहीं है कि मैं तफसील में जाऊं, लेकिन क्योंकि आज पहला दिन इसीलिए इसी किस्म की उसूल की इधर उधर की बातें होती रहेंगी और गुफ्तगू मुकम्मल होगी कि किताब ने लिखा कि जब कोई आदमी सिज्दा करे तो सात आजा का जमीन से लगना लाजिम, पेशानी दोनों हथेलियां दोनों घुटने दोनों पांव के अंगूठे। अफ्रीका में इस वक्त ये बहस हो रही शायद अब खत्म हो गई हो कि क्यों से किताब ने सात आजा लिखे, इसलिए अगर किसी की नाक इस जगह या जमीन पे लग जाए तो उसका सिज्दा बातिल और सिज्दा बातिल तो नमाज बातिल। अच्छा आज तक तो यही पढ़ते सुनते आए थे और है भी यही कि सात आजाए सिज्दा तो वाजिब है और मुस्तहब यह है कि नाक को भी जमीन तक पहुंचाया जाए, इसको आजाए सिज्दा में करार दिया गया। तभी ये हुक्म है कि जब मैयत के सात आजाए सिज्दा के काफूर लगा तो बचा हुआ काफूर उसकी नाक और उसके पेट पे रख दो, क्योंकि नाक भी मुस्तहब आजाए सिज्दा में है। लेकिन मसला इतना पढ़ा गया कि सात आजाए सिज्दा है, उससे एक नतीजा तो सही निकला कि सात है छह नहीं हो सकते, अगर जमीन पे कोई छह आजा लगाता तो उसका सिज्दा बाते। लेकिन दूसरा नतीजा भी लोगों ने खुद से निकाल लिया कि सात है तो आठ भी नहीं हो सकते, छह भी नहीं हो सकते और आठ भी नहीं हो सकते। चुनाव के जिन जिन की नाकिन आज तक जमीन पे लगती आई थी उन सब के सिक्कों और नमाजों को गलत करार दिया गया, एक बड़ा मसला बन गया। ये तो खैर अफ्रीका की बात है लेकिन पाकिस्तान में तो अक्सर मस्जिदों में भी मैंने देखा कि अगर किसी सिज्दे के बाद पांव के अंगूठे के साथ पांव की उंगली भी जमीन पे लगा दी तो लोग फौरन टोक देते नमाज को बातिल कर देते, बल्कि जो ज्यादा जोशी के बुजुर्ग होते हैं वो सिज्दे ही की हालत है अगर हमारे पीछे कोई ऐसा आदमी खड़ा फौरन पांव को पकड़ के उठा लेता, आदमी घबरा भी जाता है कि सिज्दे में क्या आफत आ गई। लेकिन वो उनका जोश है हमले बिन मारूफ और नहीं अनिल मुनकर, अंगूठे के अलावा कोई उंगली नहीं लगनी चाहिए। बाकायदा मैंने बात मसला बताने वालों को आलिम नहीं मसला बताने वालों ये खुद अपने हाथ से इस तरह लोगों को नहीं अनिल मुनकर करते देखा कि क्योंकि किताब में लिखा है कि अंगूठा लगना चाहिए, ये नहीं लिखा है कि सिर्फ अंगूठा लगना चाहिए, लेकिन वो लफ्ज सिर्फ वो खुद अपनी तरफ से डाल देते हैं। तो यही मसला जो अंगूठे वाला मसला तो आप निकल जाइए कराची की मस्जिदों बहुत जगह पे जाता, जबकि मसला बहुत वाजे कि आगाए सिज्दा सात ये सात जमीन पे लग जाए तो आपका सिज्दा है, अब इसके अलावा बाकी जितना जिसमें जमीन पे लगा वो आपकी मर्जी, उसमें कोई इस्लाम को हरज नहीं। इस्लाम सिर्फ चाहता है कि सात आजा तो लगने चाहिए, बाकी जितने आजा है उसे शरीयत का कोई ताल्लुक नहीं, उन्हें जमीन पे लगाए तब भी नमाज सही, न लगाए तब भी नमाज सही। लेकिन अपनी तरफ से ये सोच लेना कि किताब ने पांव का अंगूठा लिखा तो उंगली लगना गलत है, यही चीज अब आगे वजू के अंदर और इससे ज्यादा खतरनाक ये चीज गुसल में आई। बताया गया कि किताब में लिखा कि दायां हिस्सा पहले धुलेगा बायां हिस्सा उसके बाद धुलेगा। अब गुसल का ये तरीका बच्चों को सिखाया जाता है, आप क्योंकि इस माहौल से नहीं गुजरे इसलिए आपको अंदाजा नहीं, गुसल का ये तरीका सिखाया जाता कि इस तरह से गुसल करना है कि जिस वक्त दायां हिस्सा धो रहे
नहाएं जिससे में जरा भी पानी नहीं जाना चाहिए, वरना गुस्ल बातिल, क्योंकि इमाम खुमैनी लिख रहे हैं कि दाएं हिस्से को धोते धोना फिर बाएं हिस्से की बारी आएगी। अब ये जो आ गया कि फिर अरबी में लफ्ज़ था अल-यमीन फल-यसार, पहले सीधा फिर उल्टा। अब ये फिर उल्टा से लोग मसले ही को उल्टा कर देते हैं कि देखिए आगा खुमैनी जैसा आलिम ये लिख रहा कि दाया जिसम उसके बाद बाया जिसम। आपको भी मैं चैलेंज देता हूँ कि बगैर कोई बैरूनी मदद लिए हुए आप कपड़ा वपड़ा लगा के प्लास्टिक वगैरह बांध के गुसल करें तो दूसरी बात, लेकिन वैसे अगर कभी आप इन मसाला बताने वालों के तरीके के मुताबिक गुसल करना चाहें तो नामुमकिन कि आप सीधे जिस्म को धोएं उसके बाद उल्टे जिस्म को, और सीधा जिस्म धोते हुए उल्टे जिस्म का जरा सा भी हिस्सा गीला नहीं होना चाहिए, ये तकरीबन नामुमकिन। और किस एक मसाले की वजह से कितने ही लोग गुसल के बारे में मतमिन नहीं है, गुसल करना छोड़ दिया कि ये मुमकिन नहीं, जबकि मसला बहुत आसान। और वो यही कि जो मैं नियत की बात बता रहा था, इतनी डिटेल में मैं इसलिए गया कि गुसल इल्तमासी में नियत का बहुत ज्यादा दखल बारा। बात यह हो रही कि जिस वक्त आप सीधा जिस्म हो आगा खुमैनी के मसले, उस वक्त आप ये नियत नहीं कर सकते कि साथ साथ मेरा उल्टा जिस्म भी खुल रहा, ये नियत कर तो उन मसला बताने वालों की बात सही है कि आपका गुसल बातिल हो। हाँ, सीधा जिस्म होते वक्त पूरा उल्टा जिस्म धुल जा बगैर नियत के, आपकी नियत तो है कि मैं इस वक्त सीधा जिस्म धो रहा हूँ, पानी खुद बखुद उल्टे पे पहुंचा जा रहा, उसमें ना आपका कोई कसूर है न ही उसे गुसल कहा जाएगा। गुसल तो कहते ही है कि जहाँ नियत, जब आपकी नियत ही है कि मैं सीधा जिस्म धो रहा हूँ तो उल्टा अगर पूरा का पूरा भी गीला हो गया कोई बात नहीं है, आपके गुसल पे कोई फर्क नहीं पड़ा। खैर, ये तो एक जाहिल मसाला बताने वाले की बात थी जो आपने से हरेक को पता है कि गलत है, तो उसने तो एक जहालत की। मैंने आधा घंटा उस चीज बात से क्यों ले लिया, इसलिए कि गुसले इल्तमासी का तरीका जो इसमें ये चीज बहुत काम आई कि नियत किसे कहती है और जिसम गीला होना किसे कहते हैं। फिर मैं अपनी बात का खुलासा दोहरा रहा हूं, गुसल जिसम गीले होने का नाम नहीं, गुसल में नियत लाजिम। अगर नियत किए बगैर आपका पूरा जिस्म भी गीला हुआ जा रहा उसे गुसल नहीं कहा जाएगा, और अगर आपका पूरा जिस्म गीला हो रहा मगर आप नियत सिर्फ एक हिस्से के बारे में कर रहे बस उसी हिस्से का गुसल मान लिया जाएगा। चुनाचे अगर आप चावल के नीचे गुसल करते और एक वक्त में आपका पूरा जिस्म गीला हुआ जा रहा, कृपा कहती है पहले सर गर्दन हो, लेकिन आप सरो गर्दन धोने जाए चावर के नीचे आपका पूरा जिस्म धुल जाएगा, लेकिन सक्रिय के बाद आपका सिर्फ सरो गर्दन धोगा, इसलिए कि नियत आपके दिल में थी कि मैं सरो गर्दन धो रहा हूं। अगर हम गुसल का मतलब निकालें जिस्म धुल जाना तो यकीन बड़ा मसला होगा चावर के नीचे गुसल करने, लेकिन जब गुसल का मतलब है नियत करके जिस्म धोना तो जो बगैर नियत से धुल रहा वो गुसल के दायरे से खारिज हो गए। और एक बात और आप सुन लीजिए कि कई मरतबा आपने सुनी अगर फिर वो ये कि चाहे आप वुजू कर रहे हो चाहे आप गुसल कर रहे हो, अगर जिस्म या खाल पहले से गीली उसे सुखा के वुजू करना जरूरी नहीं, गीले जिस्म पर भी वुजू हो सकता, गीले जिस्म पर भी गुसल हो सकता। खुदा मालूम क्यों आज जगह ये गलतफहमी आ गई कि वुजू या गुसल करने से पहले जिस्म का सूखा होना लाजिम, गुसल के बारे में कम है लेकिन वजू के बारे में ज्यादा। तो ये याद रखें कि सिर्फ मसा करते वक्त सर और पैर का सूखा होना जरूरी मसा के वक्त, लेकिन जो धोने वाले आजा चेहरा और सीधा हाथ और उल्टा हाथ इसका सूखा होना जरूरी नहीं। अगर आपका चेहरा पहले से गीला और आप अब वजू स्टार्ट करना चाहते हैं कोई बात नहीं, नियत कीजिए कि अब जो पानी डाल रहा हूं यानी पानी तो आप काफी देर से डाल रहे हैं हो रहे हैं अपना मुंह, अब आपका दिल चाह के वुजू भी हो जाए, ये भी जरूरत नहीं है कि आप कोई वक्फा दें नल बंद करके चेहरा पोंछे या दो चार मिनट ठहर नहीं, उसी पानी डालने के दरमियान नियत कर ली कि अब जो मैं सिंदूर डालता हूँ वहां से मेरा वुजू शुरू हो रहा, वही गीला चेहरा वही गीला हाथ है और आपका वुजू शुरू हो जाएगा। यही मसला गुसल का, पूरा जिस्म गीला और उसी में आपने एक मरतबा नियत कि अब जो मैं सरो गर्दन से पानी डालता हूँ वहां से अपना गुसल शुरू कर रहा हूँ वहीं से गुसल शुरू हो जाएगा। हाँ, ये बात तो है کہ وضو میں جہاں مسا ہوتا اسے سوکھا ہونا ضروری ہے، لیکن اس میں بھی مسئلہ سوکھے ہونے کا نہیں، صرف اتنا کہ آپ کا ہاتھ جس سے آپ مسا کر رہے ہیں اس کا پانی زیادہ ہونا چاہیے اور سر کا پانی کم ہونا چاہیے، تاکہ جب آپ مسا کریں تو ہاتھ کا پانی کھان تک پہنچے. وہ ایک الگ بحث ہے انشاءاللہ. جیسے ہی غسل کے مسئلے مکمل ہوں گے، وضو کے مسئلے ایک سال شروع ہونے جا رہے ہیں، وہاں یہ بحث آئے. تو غسل میں تو یہ بھی ہے پورا سر آپ کا جیلا، آپ نے ایک مرتبہ نیت کی کہ اب میں غسل شروع کرتا ہوں، اسی جیلے سر، انہی جیلے والے، اسی جیلے کے سر کے اوپر آپ غسل کر سکتے ہیں. تو خلاصہ یہ نکلا کہ غسل کے دوران نیت بہت اہم چیز، نیت کے ساتھ جہاں آپ پانی ڈالیں اسے غسل مانا جائے، بغیر نیت کے جہاں پانی جا رہا ہے وہ غسل بھی نہیں ہے، اور اس سے آپ کو آگے چل کے کوئی پریشانی بھی نہیں ہوگی. اچھا اب آئیے غسل اعتماسی پر. غسل اعتماسی میں چونکہ عام طور پر پہلے پورا جسم گیلا کرنا پڑتا، اس لیے یہ مسئلہ اتنی تفصیل کے ساتھ آ گیا، مسائل کا وقت پورا ہو رہا، اس لیے صرف آغاز کر دیا جائے مسئلے کا. انشاءاللہ تفصیل کے ساتھ کو جب آئندہ جنہیں سے باقاعدگی آ جائے گی درس میں، وہاں یہ بات بیان ہوگی. اسلام غوطہ لگا لینا، ارتماس، ڈوب جانا، اصل میں بات اشتہار ہے، مساواؤ کے معنی ہے ڈوب جانا. تو دوسرا غسل ہے غسل ارتماس کی. یہ وہ غسل جس میں انسان کا پورا جسم ایک وقت میں پانی میں غوطہ لگا کے نکل آئے وہ غسل مان لیا جائے گا. جو لوگ بہت ہی زیادہ شک اور وسواس میں مبتلا ہوتے ہیں ان کے لیے غسل ارتماس بہترین علاج ہے. لیکن اس کے طریقے پر بحث کرنے سے پہلے آخر یہ دو تین مسائل اور پھر انشاءاللہ تفصیل کے ساتھ یہ بحث آئندہ جمعے کے تقریر کے پہلے حصے میں ہوگی. تو غسل اعتماسی وہ غسل جس میں سر و گردن اور دایاں جسم اور بایاں جسم کرنے کی ضرورت نہیں، بلکہ برتوا اپنے پورے جسم کو نیت کر کے پانی کے نیچے لے جائے، ایک غوطہ لگا کے نکل آئے، پانچ سیکنڈ چھ سیکنڈ کے اندر بلکہ اس سے بھی کم میں غوطہ لگایا جا سکتا، یہ غسل مکمل ہو جاتا. یہ غسل مرد بھی کر سکتا ہے، یہ غسل عورت بھی کر سکتی ہے. اور اسلام کے جتنے بھی غسل جتنے واجب غسل ہیں وہ بھی اس طریقے سے ہو سکتے ہیں، جتنے مستحب غسل وہ بھی اس طریقے سے ہو سکتے ہیں. چاہے غسل جنابت کسی پر ہو، غسل اعتماسی کرائے پاک ہو جائے، کسی عورت کے غسل حیض و نفاس اور استحاضہ ہو غسل اعتماسی کر لے پاک ہو جائے، کسی انسان نے منت مانی ہے کہ غسل کروں گا تو شرط نہیں لگائی ہے کہ کون سا غسل کروں گا، ترکیبی یا اعتماسی، بس میرا فلاں کام ہو گیا تو میں غسل کروں گا. اب منت والا غسل بھی اعتماسی ہو سکتا ہے. آج جمعے کا دل غسل کرنے کا دل چاہ رہا، چاہے ترکیبی کرے چاہے اعتماسی کرے، شب قدر کے غسل ترکیبی کرے یا اعتماسی. غرض یہ کہ اسلام میں جتنے واجب غسل ہیں سب اس طریقے سے ہو سکتے ہیں، جتنے مستحب غسل ہیں سب اس طریقے سے ہو سکتے ہیں، سوائے ایک غسل کے. ایک واحد غسل اسلام کا ایسا کہ جس کے اندر اعتماسی غسل ممنوع، وہ ہے غسل میت. مسح میت کا غسل میں کوئی اسلام کو اعتراض نہیں، ہم نے کسی مردے کو سولیا غسل واجب، چاہے غسل خانے میں جا کے ترکیبی کرے چاہے کسی سوئمنگ پول میں جا کے اعتماسی کرے، ہماری مرضی. لیکن خود میت کو اگر غسل دینا تو انسان مر گیا تو اسے تین غسل دیے جاتے، وہ تو ترکیبی دینا پڑے، پہلے سر و گردن، پھر بایاں جسم، پھر بایاں جسم. اس میں یہ نہیں کر سکتے کہ وقت بچانے یا سہولت کی خاطر میت کو لے کے کسی تالاب میں ڈال کے غوطہ دے کے باہر نکال، وہ نہیں. میت کا غسل وہ صرف اور صرف ترکیبی طریقے سے ہو سکتا ہے. باقی جتنے بھی غسل اسلام کے ہیں مرضی، چاہے ترکیبی طریقے سے کرو چاہے غوطہ لگا کے کرو. ہاں اگر کوئی پوچھے کہ کیا دونوں کا ثواب بھی برابر ہے، اس میں اختلاف ہے. آگاہ کوئی کا نظریہ ہے کہ غسل ترکیبی اور اجتماعی دونوں جائز تو ہیں، مگر غسل ترکیبی کا ثواب زیادہ ہے، غسل اجتماعی کا ثواب کم. غسل ترکیبی افضل ہے غسل اجتماعی، جائز دونوں، لیکن زیادہ ثواب کی اگر آپ بات کر رہے ہیں جیسے نماز ظہر آپ 2 بجے بھی پڑھ سکتے ہیں اور 4 بجے بھی پڑھ سکتے ہیں لیکن ثواب 2 بجے کا زیادہ اتنا جلدی پڑھ ترتیبی کا ثواب پھر جماعتی سے زیادہ لیکن امام خمینی فرماتے تھے کہ اس میں بھی محل تعمل یہ مسئلہ بھی حل نہیں ہو رہا چاہے دونوں کا ثواب بھی بالکل برابر ہو. یہاں تک ہماری بات پہنچی ہے انشاءاللہ یہی جو غسل جماعتی کا طریقہ کیا یہ 2 مسئلے یہ بیان کر کے یہ چرچا ختم کرنا ہے اور پھر غسل کے باقی ماندہ مسائل کو بیان کرتے ہوئے اب ہماری جو شروع وضو کے مسائل سے شروع ہونے والی ہے. یہاں کا طریقہ کار ہمیشہ یہ رہا ہے کہ آدھے گھنٹے مسائل اور آدھے گھنٹے کسی عنوان سے تفریح. کبھی کبھار مسائل بہت زیادہ تفریح ہو جاتی ہیں تو 45 منٹ یا 50 منٹ کی مسائل ہو جاتی ہیں لیکن اصلی طریقہ کار یہی ہے اور شروع شروع میں تو اس کی پابندی کی جاتی ہے. ایک دوسری چیز اور ہے کہ یہ وقت جسے 14 سال کو ہو چکے ہیں اور یہ 15ویں سال میں داخل ہو چکا جو ایک مرد کے اعتبار سے اس کی بلوغیت کی عمر ہوتی تو چند مہینے باقی لیکن شروع اور اب ایک بڑا فرق آ چکا ہے. دو چیزیں درد کے شروع میں جب یہ 14 سال پہلے شروع ہوا تھا میں پھر سینی کچی گلی سے دو چیزیں اس درد کا شروع ہی تھی اس کی خصوصیت رکھی گئی کہ مسائل برابر سے بیان ہوں گے تقریر کے ساتھ ساتھ اور دوسری بات یہ کہ بڑی باقاعدگی سے درس چلتا تھا. یہاں تک کہ صرف ایک رمضان کے مہینے میں چھٹی ہوگی اور ایک عاشورے کی جو مجھے یاد ہے کہ 9 محرم کو بھی ایک مرتبہ یہ درس واقع ہوا تھا تو وہ درس ہوا. اب یہ دوسری جو اس درس کی خصوصیت ہے اس میں کمی آ گئی اور اب عام طور پر 17 ربیع الاول کے بعد شروع ہوتا ہے شعبان کے آخر میں ختم ہو جاتا ہے. شعبان میں 2 یا 3 درس ہوتے ہیں اور اس کے بعد پھر ایک وقت بعض لوگوں کو اس سے شکایت بھی ہوگی اور اسی عنوان سے آج ہم اپنی گفتگو کو آگے بڑھاتے ہوئے یہ خیال کرتے ہوئے کہ ربیع الاول کی مناسبت سے سیرت رسول کا ایک حوالہ دینا اور کچھ اور متفرق موضوعات ہیں جو سب آج کی تقریر میں سمیٹ لینا. قرآن کریم کی 2 آیتوں کی تلاوت آج کی درس کے شروع میں کی ہے. یہ درس 25 مئی کے بعد کا پہلا درس ہے. 25 مئی کو ہمارا آخری درس ہوا تھا. 31 مئی کو میں سفر حج پہ چلا گیا اور اس کے بعد سے اب تک یہ درس نہیں ہوا. اس کا مطلب یہ کہ تقریباً 5 مئی مسائل میں نے کہا کہ 16 مارچ کو غسل کے آخری مسائل بیان ہوئے تھے. 16 مارچ کے بعد جو ہماری تقریریں ہوں اس میں خمس کے اور سستے کے مسئلے آئے. آخری درس 25 مئی کو ہوا. 5 مہینے کے وقفے کے بعد دوبارہ یہ درس شروع ہو رہا. تو قرآن کریم کی پہلی آیت میں کسی کی جانب ایک اشارہ مومنوں کے خصوصیت بتاتے ہوئے قرآن ان کی ایک اہم ترین صفت یہ بتا رہا کہ وہ یؤثرون علی انفسہم ولو کان بہم خصاصہ. صاحبان ایمان کی ایک اہم ترین صفت صفت ایثار. ایثار یہ قرآن کریم کی نگاہ مومن کی ایک انتہائی اہم صفت. ولو کان بہم خصاصہ قرآن آگے تقریر کر رہا کہ وہ لوگ صاحبان ایمان ان کی خاصیت یہ کہ وہ دوسروں کو اپنے آپ پہ ترجیح دیتے ہیں ایثار کرتے ہیں اپنے آپ کو قربان کر دیتے ہیں تاکہ دوسروں کی کوئی حاجت و خواہش پوری ہو اور پھر ولوفان بہن سے ساتھ چاہے وہ خود تندرستی اور پریشانی ہی کے اندر کیوں نہ ہو چاہے وہ خود غربت ہی کے مارے کیوں نہ ہو. ایک انسان جس کے پاس کئی آلٹر ہیں کئی متبادل وہ اگر کسی کے لیے ایثار کرے اس چیز کو چھوڑ دے جبکہ اس کے پاس ایسی ہی کوئی دوسری چیز بھی پائی جاتی ہے تب بھی یہ بہت اعلیٰ اور شاندار صفت مانی گئی. لیکن اس آدمی کا ایثار کرنا جس کے پاس کوئی اور راستہ بھی نہیں جس کی ساری امید جس کی ساری تمنا جس کی ساری زندگی کا مقصد فقط ایک چیز مگر وہ اس لیے قربان کر رہا کہ دوسرے کو راحت و آرام ملے یہ انسانی صفات سب سے اعلیٰ ترین صفت مانی گئی. سیرت معصومین میں آپ دیکھیے نمایاں ترین پیغام آپ کو یہی ملے ایثار. آپ کس لیے زحمت اٹھاتے ہیں تاکہ دوسرے راحت و آرام محسوس کریں. اب وہ حدیث دہرانے کی ضرورت تو نہیں جو آپ نے علماء کرام سے بارہا سنی لیکن اشارہ کر دینے میں کوئی مذائقہ بھی نہیں کہ جب بازار کوفہ ایک ایسا ضرب ہے بازار ختم ہونے کے بعد ایک چھوٹا میدان تھا جہاں کچھ لوگ اللہ کی حد سے زیادہ عبادت کرنے والے بازار کوفہ کے بعد اس میدان میں ڈیرا جما کے بیٹھ گئے. نمازیں ہیں اور روزے مولا ایک دن وہاں سے گزر رہے ہیں. انہوں نے علی کو سلام کیا, علی نے ان کے سلام کا جواب دیا کہ اتنے کسی دوسرے آدمی کو مخاطب کر کے کہا کہ کیا تمہیں پتا ہے کہ یہ کون دوست؟ اس نے کہا نہیں, یہ کچھ اجنبی چہرے نظر آ رہے ہیں, اس سے پہلے تو یہ لوگ کوفے میں نہ تھے. کہا ہم یہ لوگ شیعہ تو علی کے ماننے والے, علی کے شیعہ. تو میرا مولا سلام کا جواب دے کے آگے نکل چکا, لیکن جیسے ہی علی کے کان میں یہ جملہ تھا کہ یہ لوگ میرے شیعہ, علی واپس آ ان نمازی ان روزے داروں ان عبادت گزاروں ان دعا مانگنے والوں ان تلاوت قرآن کرنے والوں کے قریب آ. ایک مرتبہ کہا کہ تمہاری شیعت اتنی مشہور ہو گئی کہ بازار کوفہ کے عام گزرنے والے بھی تمہیں شیعہ کہنے لگے, اتنی شہرت ہو گئی. یہ تو بتاؤ ماں شعارکو تمہارے زندگی گزارنے کا طریقہ کیا, تمہیں شیعہ لوگوں نے کیسے کہہ دیا؟ پہلے یہ بتاؤ کہ تمہارا شعار کیا, تمہاری زندگی کا طریقہ کیا, کس اصول اور سہج اور راستے میں تمہاری زندگی گزر رہی. بڑے فخر کے ساتھ ایک جواب دیا شعارنا اذا وجدنا عقل فاذا فقدنا قبر, اذا وجدنا شکر فاذا فقدنا قبر. مولا ہماری زندگی کا طریقہ یہ کہ اللہ کوئی نعمت دیتا ہم اس کا شکر ادا کرتے, اور اللہ اگر کوئی نعمت چھین لیتا ہم صبر کرتے. شکر و صبر ان دو ہی صفتوں کے درمیان ہماری زندگی گزر رہی. ایک عام آدمی کے لیے بہترین طریقہ کہ شکر کرے جب کچھ نعمت لے, صبر کرے جب اللہ کوئی نعمت لے. لیکن میرے مولا نے عجیب جواب دیا, ایک عام آدمی کے لیے یہ طریقہ صحیح, علی کے شیعہ کے لیے یہ طریقہ صحیح نہیں. یہ تو عرب کے کتوں کا بھی طریقہ کہ اللہ ہونے کوئی نعمت دیتا وہ نعمت کو استعمال کر کے شکر کرتے, کچھ نہیں ملتا صبر کر کے رہ جاتے. علی کے شیعہ کا یہ طریقہ نہیں ہونا چاہیے جو عرب کے کتوں کا طریقہ. اب ایک مرتبہ کسی نے کہا مولا اس سے بہتر کوئی طریقہ فرض میں نہیں آتا کہ نعمت ملے تو شکر کر, نہ ملے تو صبر کر, اور آپ اسے کتوں کا طریقہ بتا رہے ہیں تو ماں شیعہ کو آپ بتائیے کہ آپ کس طرح زندگی گزارتے. علی پہ اعتراض ہو رہا, علی کا سوال ہو رہا. میرے مولا نے ایک اصول دیا, اور یہ اصول اپنے لیے نہیں, یہ اصول ہمارے لیے. اس لیے کہ ایک بات یاد رکھیں, معصومین کا سب سے بڑا امتحان جو میں اکثر مجالس میں کہتا رہتا ہوں, معصومین کا سب سے بڑا امتحان یہ تھا کہ وہ ہمارے درمیان زندگی گزار رہے. اس سے بڑا ایمان کا امتحان ہی کوئی, سب سے بڑی مصیبت, سب سے بڑی آفت, سب سے بڑی اضطراب کہ ہمارے درمیان زندگی گزار رہے. ہمارے درمیان کا مقصد یہ کہ ایمان جس طرح سے ہمارے درمیان رہ رہے ہمارے معیار پہ آتے, تاکہ ہمارے لیے کردار ایمان بڑا مشکل نہ ہو. اور یہ کتنا مشکل کام, آپ کو کسی ایسے ملک اور شہر میں بھیج دیا جائے جہاں کوئی آپ کی بات سمجھنے والا نہ ہو, آپ کے طریقے کو سمجھنے والا نہ ہو. انسان بور ہو جاتا, انسان پاگل ہو جاتا, انسان ڈپریس ہو جاتا, انسان نفسیاتی مریض بن کے رہ جاتا. معصومین کا مطلب یہ کہ جو معصومین کا طریقہ عبادت وہ ہمارے سامنے ظاہر بھی نہیں کر سکتے, ورنہ دنیا انہی کو خدا سمجھ لے. اتنا ایمان نے اپنے آپ کو چھپایا پھر بھی دنیا نے ان کو خدا سمجھا. یعنی ایک انسان اتنی بلندی پر پہنچنے کے بعد اتنی سختی کے مطابق زندگی گزارے, یہ سب سے بڑا امتحان. اگر آپ کو چڑیا گھر میں بند کر دیا جائے یا ہمیں اور آپ کو جنگل میں چھوڑ دیا جائے جہاں شیر ہے چیتے ہیں پیڑی ہیں جو ہمیں نقصان نہ بھی پہنچا, ان کے درمیان رہنا کتنا مشکل کام. یہ امام کا طریقہ تھا کہ امام اپنی زندگی کا وہی حصہ ہمارے سامنے پیش کرتے جو ہماری عقل میں آ سکے ہمارے لیے ممکن. کہا ہمارا طریقہ شعار ہونا اذا وجدنا عصر و اذا فقدنا شکر. ہمارا طریقہ یہ کہ اللہ کو نعمت دیتا ہم انکار کرتے, یہ دیکھتے ہیں کہ اور کون مسلمان اور مومن ایسا جو ہم سے زیادہ اس نعمت کا حقدار, انکار کرتے یعنی جو نعمت ہم کو ملتی دوسروں کے لیے چھوڑ دیتے. و اذا فقدنا اور اللہ کی نعمت ہم سے چھین لے شکرنا, ہم اس وقت شکر کر کے خاموش ہو جاتے. علی اپنے اور اپنے شیعوں کی زندگی کا طریقہ یہ بتایا کہ انصاف, دوسروں کے لیے قربانیاں دینا سیکھو, دوسروں کے لیے زحمتیں اٹھانا سیکھو, اپنے آرام اور اپنے گھر والوں کے آرام کو اس لیے تھے تاکہ دوسرے لوگ راحت و آرام محسوس کریں. تاریخ اسلام میں اس کے کتنے ہی واقعات. پیغمبر میں یہ ربیع الاول کا مہینہ آخری تاریخیں. پیغمبر نے جو اسلامی معاشرہ بنایا اس کی ایک خصوصیت یہ بھی تھی. آپ کو کتنے ہی واقعات ایسے ملیں جو فقیر اہل بیت کے دروازے پہ آتا. اور اہل بیت جناب فاطمہ کا واقعہ تو پچھلے سال میں نے کئی جگہ پڑھا. جو بہترین لباس ہے وہ دے دیا جاتا, جو خراب لباس ہے اپنے لیے رکھا جاتا. حتیٰ یہ کہ ایسے واقعات بھی ملتے ہیں جو فقیر دروازے پہ آیا اسے نکال. اہل بیت کا فرض کھانے کی تلاش میں نکلتا, خود بھوکے تھے کسی سے کھانا نہ مانگا. فقیر آیا اس کو نکال دیا. اب کھانا مانگا جا رہا تاکہ اس کا پیٹ بھرا جائے. اور اہل بیت کے علاوہ عام مسلمانوں کو بھی دیکھی واقعات کو دہرانے کی ضرورت نہیں. کتنے ہی واقعات. ایک آدمی کے گھر میں صرف ایک وقت کا کھانا پیغمبر نے مہمان بھیج دیا. جراف کھل کر کے مہمان کو دسترخوان پہ بٹھایا گیا. اپنے سامنے کا کھانا اس کے سامنے رکھا گیا اور خود خالی برتن میں ہاتھ پھیلائے جائیں تاکہ مہمان کو اندھیرے کی وجہ سے پتہ بھی نہ چلے کہ سامنے خالی پلیٹ ہے. وہ جنگ کے واقعات. ایک آدمی مرنے کے قریب اس کا بھائی اسے پانی پلانے آتا. کہتا نہیں مجھ سے زیادہ زخمی ہو پہلے اسے پانی پلا. وہاں پہنچے اس نے کہا مجھ سے زیادہ زخمی ہو اسے پانی پلا. اور جب وہاں پہنچے وہ مر چکا واپس آئے. دوسرا بھی مر چکا واپس آئے. پہلا یہ اس کا اپنا بھائی بھی مر چکا. یہ سن لینا بہت آسان, کتابوں میں پڑھ لینا بہت آسان, لیکن جب کبھی انسان کے وقت پڑے اور پھر اس کے قدم جمے رہے یہ بڑی مشکل. اور کربلا کا درس بھی یہی. میں اس لیے بھی کہہ رہا ہوں کہ عام مجمع کے سامنے تو یہ بات کہنے کی نہیں, لیکن یہ جو مجمع ہے اس کو بتا بھی ہے, اس لیے بتانے میں کوئی ملاقہ نہیں کہ ہر سال قافلہ بھی مجھے لے جانے کا موقع ملتا. اور اس وقت صحیح معنی میں یہ اندازہ ہوتا کہ مجلسی گفتگو, ممبر کی گفتگو, چنابی گفتگو, اس کی اہمیت کیا اور ہماری زندگی کے اندر لوگ اس سے کتنا برخلاف کرتے. کہ سنتے وقت ہر آدمی دل میں عہد بھی کرتا ہے اپنے اب خلوص نیت کے ساتھ کہ آئندہ موقع ملے گا میں دوسرے کے لیے قربانی دوں گا. لیکن پھر ذرا ذرا سی جگہ پر بسوں کی سیٹ پر کھڑکی کے قریب بیٹھنے آگے اور پیچھے کی سیٹ لینے پر جو جھگڑے ہوتے اس سے اندازہ ہو جاتا کہ نماز پڑھنے والے, روزہ رکھنے والے, خمس نکالنے والے, حج پر تو وہ لگ گئے ہی, حج پہ جانے والے, یہ ہمارے معاشرے میں بھی بہت زیادہ بڑھتے جا رہے ہیں. تعداد میں اضافہ ہو رہا لیکن صحیح معنوں میں اہل بیت کی سیرت کے ان حصوں پہ عمل کرنے والے انگلیوں پہ گنے جا سکتے ہیں. جبکہ میدان کربلا کا بھی ایک اہم ترین در یہی تھی بات. اور وہ اس طرح جو میدان کربلا میں ایک واقعہ ایسا بھی ہو کہ جہاں ایک ویسے تو آدمی بے نمازی بھی ہو لیکن اگر اسے اطلاع ملے کہ علی نماز پڑھا رہے تو شاید بے نمازی سے بے نمازی بھی, نماز کا مذاق اڑانے والا بھی علی کا نام سن کے ایک مرتبہ دوڑ کے وہاں پہنچ گیا نماز پڑھنا ہے. چنانچہ ہم دیکھتے ہیں کہ علی کو خیر امام وقت ایک مرجع عالم بھی اگر آتا, پاکستان میں کوئی مرجع عالم نہیں آیا, ان کا بیٹا بھی اگر آتا تو نماز پڑھنے والوں کی تعداد میں کئی گنا اضافہ ہو جاتا. مرجع آ جا تو اور زیادہ اضافہ ہوگا, اور اگر خود امام آ جا تو ہم اندازہ نہیں کر سکتے. میدان کربلا میں ایسا ہی واقعہ تھا. امام آ گئے, امام نماز پڑھا رہے اور آدمی کی تمنا ہوگی کہ میں نماز پڑھوں, مگر دو آدمی ایسے جو نماز نہیں پڑھ رہے, حسین کے پیچھے نماز نہیں پڑھ رہے, سارا لشکر حسینی نماز پڑھ رہا, یہ دو نماز نہیں پڑھ رہے. لیکن ان کا مقام, ان کا احترام, ان کو کیا جانے والا سلام ان لوگوں سے کم نہیں ہے جنہوں نے حسین کے پیچھے نماز پڑھی. کیونکہ یہ دو لوگ زیادہ یہ نہ ہوتے تو کافی لوگ نماز نہ پڑھاتے. حسین کے آگے سینہ سفر ہو, آنے والے تیروں کو اپنے سینے پہ روکنے والے, ان کی وجہ سے کافی لوگ نماز پڑھ سکے. تو ایسا نہیں کہ امام معصوم نے معاذ اللہ کبھی یہ کہا کہ نمازیوں کو ہمارا سلام, کربلا کے ان دو شہیدوں نے نماز نہیں پڑھی اس لیے ان کو ہمارا سلام. نہیں نہیں, وہی سلام السلام علیکم کہتے اس میں ان کو بھی شامل کیا جا رہا. اب یہ درد کہ اپنی ضروریات کے اوپر, اپنی نیسیسٹیز کے اوپر, اپنے گھر والوں کے اوپر دوسرے کو ترجیح دینا میرا اصل موضوع یہ نہیں, پر میں جتنے واقعات کی جانب میں نے اشارہ کیا جسے میں مزے لے لے کے بیان کرتا ایک ایک واقعہ آدھا آدھا گھنٹہ لے لیتا, یہ تو خالی آج اشارہ تھا. اور یہی وہ چیز کہ جہاں پھر ایک مرتبہ مجھے وہ شکوا کرنا پڑ رہا جو ابھی مسائل کے درمیان ہوا. ہاں ایزار جو ہے اس کے لیے قرض, اس کے لیے قرض اہم ترین صفت سے ہی مگر اس کی بھی ایک حد. ہمارے یہاں جو بدقسمتی ہوتی جو ابھی میں نے بتایا کہ یہ تکلیف کریں گی نہیں, یہ ہر چیز میں تکلیف کرنے کو تیار ہو جائیں گے, وہ ہمارے یہاں جہاں بھی ہو جاتا ہوں. یا تو سیلفش لوگ, خود عرض لوگ جنہیں سوائے اپنے مفاد کی اور کچھ سمجھ میں نہیں آتا وہ ہے اور وہ بہت خطرہ. یا بعض ایثار کرنے والے ہیں, مگر یاد رکھیں کہ ایثار کے اندر بھی ایک شرط اسلام ہے. چنانچہ قرآن کی آیت بھی آئی وہ جو تیرون اعلان کو سے ان لوگوں کی صفت یہ کہ وہ اپنے آپ پر دوسرے مومن کو ترجیح دیتے ہیں. ایک مومن جب زندگی گزارتا اس پر اپنا حق ہونے کے ساتھ اس کے گھر والوں کا بھی حق. ایثار کی وہ صفت بری کہ بیوی اور بچوں کو کھانا کرایا جا رہا ان کی خواہش کے برعکس اور پھر جا کے دوسروں کا پیٹ بھرا جا رہا, اسے اسلام نے پسند نہیں کیا. کبھی جو آیت اللہ ہے کوئی کا فتویٰ آیا جو میں نے اکثر مجالس میں پڑھا کہ مستحق صدقہ دینے سے زیادہ ہوا اپنے بیوی اور بچوں کو آرام سے رکھنے کا. آرام کا مقصد یہ ہے کہ جس طرح عام معاشرہ رہتا ہو, کیونکہ آپ دیکھیں کہ بعض لوگ اس ایثار کی صفت میں بہج گئے دوسری طرف نکل گئے. ایک طرف سے جو وہ پیٹرولنگ چلا تو بیچ میں نہیں رکا بلکہ دوسری طرف نکل گیا, اس ایکسٹریم سے اس ایکسٹریم پہ چلے گئے. بچہ پاپا کر رہا اور آپ غیروں کو باتیں کر رہے ہیں, گھر والوں کے پاس کھانے کو نہیں اور آپ دنیا والوں کے گھر بھر رہے. یہ وہ مثال جس کی اسلام نے مذمت کی, اس کو اچھا نہیں سمجھا. اب دیکھتے لوگ ان دو چیزوں کو جمع نہیں کر پاتے, سمجھ میں نہیں آتا کہ ابھی تو آپ نے کہا کہ اثار کرو, ابھی آپ کہہ رہے ہیں کہ اثار نہ کرو. لوگوں کی سمجھ میں بات نہیں آتی, اتنا زیادہ ہم لوگ یکسرپا ہو کے رہ گئے. بیچ کا راستہ ہے وہ واضح نہیں ہوتا. چنانچہ ایسے لوگ ہیں معاشرے جو کتنی زیادہ قربانیاں دینے والے ہیں, تنخواہ لے کے آج جتنی اپنی پریشانی بیان کی پوری تنخواہ اس کے ہاتھ میں رکھ دی. بظاہر یہ بہت ہی اچھی صفت لیکن اسلام کے اعتبار سے غلط صفت. اگر اس سے اس کی بیوی, اگر اس سے اس کے بچوں کو زحمت اور پریشانی اٹھانا پڑے, واجب مستحب صدقے سے زیادہ ثواب. اب توسعے کو علی الاہل افضل من الصدقہ, جو معراج الصالحین کا مسئلہ کہ اہل و عیال کو وسعت کے ساتھ رکھنا, آرام کے ساتھ رکھنا افضل ہے صدقہ دینے سے, ان کا بھی ایک حق. تو اب ایثار کیا بنا اور کیا نہ بنا اس کو میں واضح کر کے پھر یہ بتاؤں کہ اس گفتگو کا مقصد کیا ہے. دیکھیے, اپنے آگے اگر کھانا اٹھا کے فقیر کو دے یہ اسلام نے بہترین صفت, لیکن کسی اور کے آگے کا کھانا اٹھا کے فقیر کو دے یہ اسلام پسند نہیں کرتا. اس کے اندر جو حکمت ہم کو بتائی گئی ہے وہ ہم اگلے مرحلے پہ آتے ہیں. تو ایثار کیا ہوا, آپ کو ہزار روپے تنخواہ ملی, جتنے گھر والوں کا جو حق ہے وہ لا کے آپ نے ہم کو دے, اپنے لیے جو آپ نے رکھا وہ اٹھا کے آپ نے کسی اور کو دیا, یہ ایثار اپنے آپ پہ ترجیح ہو. لیکن یہ نہیں کر سکتے آپ, جیسے عبادتوں میں بھی یہی مسئلہ کہ ہمارا دل کیا رہا کہ روزہ کا روزہ رکھے, لیکن واجب روزے میں دوسرے کو مجبور کر سکتے ہیں. ایک حد تک مستحب روزے میں بھی اچھا ہے ہمیں معروف کرنا, لیکن وہ عبادتیں کہ جو استحباب کے دائرے سے اس لیے نکل جاتی کہ زندگی کے دوسرے کام جو ہیں اس کے بستر ہوتے, اس میں اگر ہمارا دل چاہ رہا ہے کہ ہم پورا پورا دن تلاوت قرآن کریں, ہم دوسرے کو مجبور نہیں کر سکتے کہ تمہیں بھی یہ عمل کرنا. ہم نے اتنی طاقت اور وسعت رکھی ہمارے بیوی اور بچے والے وہ خالی واجبات ادا کر کے بیٹھ جاتے, ہماری ذمہ داری ختم. تو ایثار اپنے آگے کا کھانا اٹھا لو, اپنا لباس پرانا پہن, اپنی ضروریات کو روکو, اپنی سگریٹ بیڑی میں کمی کرو, اپنے چائے پانی پہ پابندی لگاؤ, اپنی سیر و تفریح کو ختم کرو اور دوسرے کی مدد کرو. لیکن جو واجب نام و نصبہ ہے اس میں کوئی کمی نہیں آنا چاہیے. ہاں, پھر اسلام ہمیں ایک مرحلہ اور سکھاتا ہوں کہ اپنے بیوی اور بچوں کے ذہن کو ایسا کرا کہ وہ خود خوشی سے تیار ہو جائے, وہ خود راضی ہو جائے, وہ خود سے یہ کہیں. ایسا نہ ہو کہ تم ان پہ زبردستی کر کے ان کی جانب سے ایثار کراؤ. یہ ہے کہ ہم کو بتایا گیا کہ گھر کا ماحول اسی وقت اچھا ہوگا کہ جو تمہاری عادت ہے وہ گھر والوں میں منتقل کرو, مگر ایسے کہ وہ رضاکارانہ طور پر والنٹیئری تیار ہو جائے کہ ہاں ہم یہ عبادت کرنا چاہتے ہیں. جیسے اہل بیت کا گھر کہ فقیر نے آ کے صدا دی, کسی نے پزا سے نہیں کہا تھا کہ پزا ہم تین دن کے روزے سے ہیں ہم تو دے رہے ہیں, فقیر کو خود ہی دو, تمہارا تعلق بھی ہمارے گھر سے, کسی نے نہیں کہا. لیکن تاریخ نے بتایا اگر علی اور فاطمہ اپنے آگے کی روٹیاں اٹھا کے اس مسکین اور یتیم اور اسیر کو دے گی جس کی وجہ سے بعد میں سورہ دہر نازل ہو, تو فرقہ برابر سے شریف ہو بغیر کسی مجبوری سے. وہ دل سے آواز لکھی کہ یہ دو سبق یاد رکھیے. ہمارے یہاں اکثر اس میں لوگ جھٹ کر دیتے ہیں, اہل بیت کے بعد واقعات ایسے دلوں کے استعمال پر کہ دیکھیے علی نے جو بیوی اور بچوں کے لیے سامان لے جا رہے ہیں فقیر کو دے دیا اور آپ کہتے ہیں کہ نہیں بیوی بچوں کی ضروریات کو پوری کرو. وہاں مسئلہ وہ کہ علی کی بیوی اور علی کے بچے علی سے زیادہ تیار و راضی کہ ہمارے علی کا کھانا اٹھا کے فقیر کو دیا جا. علی خیبر جتنا بھی اپنا حصہ لے کے آ رہے ہیں اگر راستے میں راج خدا نے قربان کر دیے اور فاطمہ کو جا کے اطلاع دی تو فاطمہ شکر کے سلسلے میں تو دی کہ دولت کی دنیا میری تحریر میں داخل نہیں ہوئی لیکن احتجاج نہیں کیا لیکن سوال نہیں کیا. تو پہلے سے پتا گھر کا ماحول ایسا بنا. لیکن اگر ابھی آپ کے گھر کا ماحول ایسا نہیں تو اسلام آپ کو اجازت نہیں دیتا. ایسے سستے ایسے کنڈیشن ایسے چندے ایسے حجموں اور کوشوں ایسے گفٹ کی یا ایسے ایسار کی کہ آپ دوسروں کا پٹا کے غیر کو دے دیں. اپنے اوپر ساری پابندی لگا لیں. اور یہی جواب اس مشہور ترین مسئلے کا بھی جو اتنا زیادہ پھیلا دیا گیا کہ دنیا میں جہاں بھی جاتا ہوں اگر کیونکہ بہرحال بہت سے علاقے ایسے ہیں جنہیں میں کبھی نہیں گیا جو لوگ پوچھتے بھائی کون صاحب آ رہے ہیں ہم نے آج تک ان کا نام نہیں سنا تو دو ہی جواب یا تین ہی جواب عام طور پر ملتے ہیں. یا تو کہا جاتا کیسے پہلے ایک تو یہ نام بہت زیادہ مشہور یا امام زمانہ والے اور یہ کہا جاتا ہے وہ ایک روٹی والے. ایک مسئلہ بہت زیادہ میرے نام سے مشہور کیا گیا اس حد تک کہ میں ایک روٹی والا کہلاتا ہوں. وہ بطور مثال کو کبھی عرض کیا گیا کہ اگر کسی آدمی کے پاس صرف ایک روٹی وہ بیوی کو دے گا یا ماں کو دے گا. ایک مسئلہ ہے کسی مسئلہ کوئی مذاق کی بات نہیں ہے کوئی خالی فرضی مثال نہیں. ایک کسی مسئلہ واجبات کا مسئلہ مستحبات کا مسئلہ بھی نہیں واجبات کا مسئلہ. لیکن اسے غلط طریقے سے ہر جگہ بیان کیا گیا. وہ مسئلہ کیا کہ ہر انسان پر ذمہ داریاں جو اسلام نے رکھی ہے ترتیب پہ رکھی پہلے اپنا حق پھر بیوی کا حق ہے پھر والدین کا حق ہے کھانے پینے اور روٹی اور کپڑے کے مسئلے احترام میں نہیں. احترام میں والدین سب سے بلند لیکن جو مادی چیزیں ضروریات جو انسان کا نام رکھا روٹی کپڑا مکان اس نے ترتیب یہ پہلے تم پھر بیوی پھر والدین. اب بطور مثال کہا گیا کہ اگر ایک آدمی کے پاس صرف ایک آدمی کو دینے کے برابر چیزیں تو بیوی نمبر ٹو ہے اور والدین نمبر تھری. تمام مراجے متفق کہ کوئی اختلافی مسئلہ بھی نہیں. آپ کو پتا کہ ہمارے علماء تقریباً 95% مسائل میں اختلاف ہے. صرف 5% مسائل ایسے ہیں کہ سارے علماء کا ایک ہی فتویٰ. ان میں یہ خود نصیب مسئلہ بھی اس میں کوئی اختلاف نہیں. سب تمام علماء اور مراجع اس کو مانتے ہیں. اس لیے اعتراض کتنے ہی کیے جائیں لیکن کسی بھی عالم کی جانب اس کا غلط جواب نہیں آ سکتا. اب وہاں سے میں رکھے تقریروں میں واضح کیا وہاں والدین کا مقام اتنا بلا ان کی ضروریات اتنی زیادہ وہاں انسان کیا کرے. شریعت کہتی ہے پہلے بیوی کو دو پھر والدین کو. دل نہیں مانتا دل مجبور کرتا یہ بھی ایک امتحان ہے مومن. البتہ یہ بات ہو رہی ہے تو صحیح قسم کے مومن. تو اب وہاں پہ دو حل اسلام نے بتائیں. ایک تو وہ تو بہترین حل کہ اپنے گھر کو اس طرح سے ٹرین کرو تربیت جو میرا عام طور سے مجالس کا موضوع کہ جو تم چاہو وہی وہ کرو لیکن جو اللہ چاہے وہی تم کرو اور وہی وہ کرو. وہ بھی اس کو اتنا راضی کر دو کہ وہ خود اس سے خوشی سے تیار ہو جائے. ایک روٹی مجھے ملی آدھی کیا تین طور پر کیونکہ یہ یاد رکھیے کہ اتنا اس کے لیے رکھنا واجب ہے کہ خودکشی کا مرحلہ نہ آنے پاس باقی سب اٹھا کے ماں کو دے اتنا اس کو بدلو. یہ اصل مومن کے کرنے کا امتحان. یہ ہے مومن کی اصل ذمہ داری اپنے والدین کے خاطر اپنی بیوی کا مزاج بدلنا. اور اسی لیے دو سال پہلے کی تقاریر آپ پھر یاد کی شادی ہی ایسے گھر میں کرو کہ جہاں تمہیں یہ آسانی رہے تمہارا آئندہ کا مسئلہ آسان ہو جائے. یہ بہترین حل اور اسی کا نتیجہ یہ نکلے گا کہ یورپ اور امریکہ کے کچھ قوانین ہیں کچھ اسلام کے قوانین دونوں میں فرق کیا. یورپ اور امریکہ میں لوگ بہت تعریف کرتے ہیں بڑی دیانت ہے بڑی امانت ہے بڑی آنےسٹی لیکن آپ دیکھ لیں وہاں کا سارا قانون ہے حکومت کے جبر کی وجہ سے. چنانچہ آپ کسی بھی دکان میں جائیے ویڈیو کیمرے لگے اور مسلسل چیکنگ کرنا پڑتی. اب کہیے کہ آپ آٹا اور دال اور چاول خریدنے جائیں سپر مارکیٹ میں یا کریانہ اسٹور وہاں بھی ہر وقت نگاہوں پہ چیکنگ اور بڑے بڑے بورڈ لگے اس دکان میں ویڈیو کیمرے میں ہوشیار رہی. اس کا مطلب یہ کہ فقط اس ویڈیو کیمرے کی بنا وہ عام قانون کا احترام کر رہی. وہاں آپ بسوں میں بیٹھیے, ریلوں میں بیٹھیے, ہر جگہ آٹومیٹک مشینیں لگی جو ہر وقت آپ کی چیکنگ کرتی رہتی. جہاں پہ قانون کا نمائندہ ہے وہاں پہ پابندی ہوگی. اسلام کا قانون اس کے برعکس, جس نے مان لیا اس کی بات کر رہا ہوں, جس نے مان لیا اب مسجد میں کبھی نہیں جائے گا وہ آدمی کے چنو, نہ کوئی روکنے والا, نہ کوئی دیکھنے والا, نہ کوئی پکڑنے والا, نہ کوئی جاننے والا, پتہ ہی نہیں کہ ہم چنو کسی کو نہیں مانو. چلے جائیں کوئی اعتراض بھی نہیں کرے اگر اللہ کا قانون. کسی ویڈیو کرنے کی ضرورت نہیں, کسی پولیس والے کی ضرورت نہیں, کسی بات کی ضرورت نہیں. ہم خود مسجد میں قدم نہیں رکھتے چاہے کتنی ہی مجبوری کیوں نہ. تو اللہ کا قانون اگر ہو تو انسان کسی دیکھنے والے کی وجہ سے پابندی نہیں کرتا, خود سے پابندی کرتا. امریکہ کا قانون, برطانیہ کا قانون, جب تک چیکنگ رہے اس وقت تک انسان پابند قانون, جہاں چیکنگ ہٹی اس سے زیادہ قانون چکن اور کوئی نہیں. اور یہ تو آپ اخبارات میں پڑھتے, کبھی بجلی چلی گئی, کبھی لائٹ چلی گئی, کبھی سیکورٹی کا نظام کچھ دیر کے لیے بند ہو گیا اور کیا لوٹ مار شروع ہو جاتی. یہ دو قانونوں میں فرق. اب یہی مسئلہ گھروں کا مسئلہ ہے. گھر میں اگر ہم امریکہ اور برطانیہ والا قانون لے کے آئیں گے وہی مسئلہ ہوگا جو آج ہر گھر کا مسئلہ ہے. ٹھیک, اپنے سامنے ہم نے بیوی کو مجبور کیا کہ تمہیں میری ماں کی عزت کرنا, احترام کرنا مجبور ہے. اس کے دل سے نہیں نکل رہی آواز کہ مجھے یہ ذمہ داری ادا کرنا شوہر کے پہلے. لیکن کیا ہو, شوہر گھر سے نکلے شام کو گھر آئے گا تو دونوں طرف سے اس کی متضاد باتیں آئیں گی کہ اس کا جواب کیا طرح سے رہ جائے, ان کی بات مانو یا ان کی بات مانو. اس لیے کہ زبردستی کسی سے قانون کی پابندی کرا لینا اور بات. تو جیسے یہ قانون ہٹے, قانون کا نمائندہ ہٹے, ساری جگہ شروع ہوگی. اور جو اسلام کا طریقہ بتاتا کہ اگر ایک مرتبہ ہم نے اللہ کو مان لیا اور سجدے کو مان لیا, چاہے کوئی دیکھنے والا ہو یا نہ ہو, مسجد میں قدم نہیں رکھ رہے, ہم نجاست کے عالم میں قرآن کو چھو نہیں رہے, خود ہمارا انر, ہمارا باطن ہم کو روک رہا. یہی اسلام کہتا ہے بہترین طریقہ بیوی کو ایسا عادی بنا وہ دل سے راضی ہو, تیار ہو جائے. اب تو بھابی ہو جب اس کا دل کہہ رہا ہے کہ مجھے خدمت کرنا ہے شوہر کی ماں کو, سب اس کو اس کا حق ادا کرنا. تو نہ بھی ہو تب بھی وہ اسی طرح سے اپنے طریقے سے رہے گی, تم ہو تب بھی وہ اسی طرح اپنے طریقے سے رہے گی. اور اگر اس کے آگے کی روٹی اٹھا کے تم نے اپنی ماں کو دے دی, ہو سکتا ہے تمہاری زبردستی سے وہ اس وقت خاموش ہو جائے, لیکن جہاں تم نگاہوں سے اجھل گئے وہاں دونوں میں جھگڑے شروع ہوں, وہاں اختلاف شروع ہوں گے, وہاں خاندانی نظام تباہ ہوگا. تو پہلا سبق تو یہ, وہ جو ایک روٹی والا مسئلہ مشہور ہے, ایک اس کی کئی مرتبہ وضاحت ہوئی, یہ بہترین معیار ہے. لیکن اس کے لیے آپ کو بہت شروع سے کام کرنا, بالکل شروع ہوتا ہی ہے کہ جب شادی ہوتی تو ابتدائی کے اندر انسان اتنا مست ہو جاتا, لطف و آرام اور مزے جو اس وقت بالکل ڈھیل چھوڑ دیتا. گروپا کشکن روز اول بلی کو پہلے بھی مارنا چاہیے کہ ہمارے بزرگوں کے جو تجربات ہیں ان کے پیچھے پورا پورا فلسفہ اور زندگی کی حکمتیں. انسان اس وقت ایک مرتبہ اعتدال سے نہیں رہتا. یا دوسرا علاج, جب تک کہ آپ کسی